www.urduvoa.com.
This is VOA News via remote. I'm Laurel Bowman. U.S. military forces rescued an American citizen in Nigeria, the Pentagon said on Saturday, days after he was kidnapped by gunmen in the south of neighboring Niger and apparently taken across the border. The hostage, Philip Walton, was abducted Monday night on the outskirts of a village about 10 kilometers from the border with Nigeria. Walton is safe in the care of the U.S. State Department, the Pentagon said in a statement. U.S. forces did not suffer any casualties in the rescue operation, it added. Niger's defense minister had earlier confirmed the hostage release to media without giving details about how he had been freed. Local officials had said this week that the kidnappers had called the man's father to demand a ransom, though the family did not confirm this. French police are trying to learn if a young Tunisian suspected of stabbing to death three people in a knife rampage in a Nice church had outside help as they arrest another man believed to have contacted him in the run-up to the killings. Georgians vote in tightly contested parliamentary elections, pitting an unlikely union of opposition forces against the increasingly unpopular ruling party led by Georgia's richest man. Slovakia begins a program to screen its entire population for coronavirus in what would be a global first, but critics say the plan is not thoroughly thought out. More than 200,000 people in the Philippines are ordered to evacuate their homes as the most powerful typhoon of the year so far barrels toward the country, with authorities warning of destructive winds and storm surges. The United States hit a record number of new coronavirus infections for the second day running, with over 94,000 cases. This comes just days before voters decide if Donald Trump will stay. This is VOA News. Ivory Coast President Alassane Ouattara on Saturday called on his opponents to stop a campaign of civil disobedience over his bid for a third term in an election. As the president cast his vote, he urged those calling for civil disobedience to stop these criminal acts, and he told young people not to let themselves be manipulated. Ivory Coast citizens went to the polls Saturday with some opposition supporters trying to disrupt the vote. Rival candidates of the president have called for a boycott. The vote is seen as a test of stability in Ivory Coast, which is the world's top cocoa producer and has one of Africa's fastest growing economies. Clashes related to the elections have killed 30 people since August and brought back memories of the 2010 election when the incumbent president won. But a brief civil war ensued, which killed 3,000 people when Ouattara's predecessor would not step down. Ouattara's opponent says he is now breaking the law by running again for president because the Constitution limits him to two terms, but he says he can run again under a new constitution approved in 2016 and is doing so only because his handpicked successor died unexpectedly in July. Ouattara is seen as likely to win. French President Emmanuel Macron expressed understanding that cartoons of the Prophet Muhammad could shock Muslims, but said that this could never be used to justify violence. Mr. Macron was speaking in an interview with Al Jazeera, broadcast on Saturday. He said, quote, "I can understand that people could be shocked by the caricatures, but I will never accept that violence can be justified." The French president spoke in the wake of the killing of three people inside a Nice church by a suspected Islamist radical. And legendary British actor Sean Connery, best known for playing fictional spy James Bond in seven films, has died at the age of 90, his family told media Saturday. The Scottish actor, who was knighted in 2000, won numerous awards during his decades-spanning career, including an Oscar, three Golden Globes, and two BAFTA Awards. Tributes immediately began pouring in for Connery, who was considered one of the greatest movie stars of his generation. Connery claimed his Oscar in 1988 for Best Supporting Actor for his role as an Irish cop in The Untouchables. He also starred in The Hunt for Red October, Indiana Jones and the Last Crusade, and The Rock 2. For more on these and other stories making headlines, we invite you to visit our website at voanews.com. Via remote, Laurel Bowman, VOA News.
वॉइस ऑफ अमेरिका उर्दू है। आप सुन रहे हैं खबरों और हालात हाजरा पर मबनी हमारा खुसूसी रेडियो प्रोग्राम। ये प्रोग्राम आपके लिए नशर मुकर्रर के तौर पर पेश किया जा रहा है।
مجلس مذاکرہ راؤنڈ ٹیبل، اہم واقعات اور مسائل پر مبصرین اور ماہرین کے بے لاگ تبصرے اور تبادلہ خیال۔ پیش خدمت ہے ہمارا آج کا پروگرام راؤنڈ ٹیبل۔
السلام علیکم، وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل کے ساتھ میں ہوں یاسمین جمیل۔ آج کا موضوع، دنیا بھر خاص طور پر پاکستان میں بریسٹ کینسر کی وجوہات، تشخیص اور علاج کی صورتحال۔ اکتوبر کا پورا مہینہ بریسٹ کینسر پر آگاہی بڑھانے کا مہینہ ہے۔ یہ مہم دنیا بھر میں اور پاکستان میں جاری ہے، تو اس مہم کے حوالے سے ہی آج کی راؤنڈ ٹیبل کا اہتمام کیا ہے ہم نے، اور ہمارے اس پروگرام میں شریک گفتگو ہوں گے یونیورسٹی آف لاہور کے کینسر سینٹر کے ڈائریکٹر اور ایس او ایس پی کے یا سرجیکل آنکولوجی سوسائٹی پاکستان کے فاؤنڈنگ پریزیڈنٹ اور کنگ ایڈورڈ میڈیکل یونیورسٹی لاہور کے سرجری ڈپارٹمنٹ کے سابق ڈین اور چیئرمین پروفیسر ڈاکٹر ارشد چیما لاہور سے ہمارے ساتھ ٹیلی فون پر موجود ہیں۔ ہمارے ساتھ ہیں جناب پوسٹ گریجویٹ میڈیکل سینٹر کراچی کے ریڈیولوجی ڈپارٹمنٹ اور سائبر نائف اینڈ آنکولوجی کے سربراہ اور ڈائریکٹر پروفیسر ڈاکٹر طارق محمود کراچی سے، اور ہمارے ساتھ ہیں لاہور سے گائناکولوجسٹ اور انسٹیٹیوٹ آف میڈیکل سائنسز پنجاب لاہور میں ڈاکٹر پروفیسر طیبہ وسیم، لاہور سے ہمارے ساتھ شریک گفتگو ہیں۔ اور ہمارے ساتھ ہیں ڈاکٹر فیصل مسعود، پروگرام مینیجر نان کمیونیکیبل ڈیسیزز پرائمری اینڈ سیکنڈری ہیلتھ کیئر ڈپارٹمنٹ گورنمنٹ آف پنجاب لاہور سے ہمارے ساتھ اب سے کچھ دیر کے بعد شامل ہوں گے۔ اور ہمارے ساتھ یہاں موجود ہیں واشنگٹن سے جارج ٹاؤن یونیورسٹی ہاسپٹل واشنگٹن ڈی سی کے سائبر نائف ڈپارٹمنٹ کے ٹیکنیکل شعبے کے سربراہ ڈاکٹر پروفیسر عبد الرشید۔ تو گفتگو کا آغاز کریں گے پروفیسر ڈاکٹر ارشد چیما آپ سے۔ کچھ بتائیے کہ اس وقت پاکستان میں بریسٹ کینسر کی کیا صورتحال ہے، کیا اعداد و شمار ہیں اس کے؟
ہمارے پاس چونکہ ایکوریٹ سٹیٹسٹکس تو اویلیبل نہیں ہوتی، کہ اندازے کے مطابق پاکستان میں تقریباً 1.5 لاکھ عورتوں کو نا بریسٹ کینسر ہو جاتا ہے ہر سال، اور ان میں سے آدھے سے زیادہ جو ہے اس بیماری سے فوت ہو جاتی ہے۔ جو لمحہ فکریہ ہے وہ یہ ہے کہ پاکستان میں جو بریسٹ کینسر ہے وہ سرجن کے پاس لیٹ پہنچتا ہے، ڈاکٹروں کے پاس لیٹ پہنچتا ہے۔ میں آپ کو مثال دوں، ہم نے جو اسٹڈیز کی ہے 70% یعنی 3/4 بریسٹ کینسر جو ہے وہ سٹیج 3 اور سٹیج 4 میں جو ہے نا وہ پہنچتا ہے ڈاکٹر کے پاس، ویئر جو ڈیولپ ورلڈ ہے اس میں صرف 10% کینسر ایسا ہوتا ہے جو ایڈوانس سٹیج میں پہنچتا ہے۔
پروفیسر ڈاکٹر عبدالرشید صاحب، آپ بتائیے کہ اس وقت امریکہ میں اور ترقی یافتہ ملکوں میں بریسٹ کینسر کی کیا صورتحال ہے، اور کیا کیا طریقے استعمال ہو رہے ہیں اس کے علاج کے لیے یا ریہیب کے لیے، کون کون سی ٹیکنالوجیز استعمال ہو رہی ہیں، اور کیا طریقہ ہوتا ہے اس کو ٹریٹ کرنے کا یہاں پر؟ جی ڈاکٹر عبدالرشید صاحب،
السلام علیکم۔ سب سے پہلے تو یہ ہے کہ یہ ورلڈ وائڈ اگر ہم دیکھیں کینسر میں، تو اگر ہم بریسٹ کو کاؤنٹ کریں تو اس وقت 2.09 بلین کے قریب ورلڈ وائڈ کیسز جو ہیں وہ ایوالو ہو رہے ہیں بریسٹ کینسر، اس میں تقریباً 508,000 کے قریب ورلڈ وائڈ ڈیتھ ہو چکی ہے اب تک بریسٹ کینسر کی وجہ سے۔ فرام 2020 USA میں الون 276,000 کے قریب نیو کیسز جو ہیں وہ ڈائگنوز ہوئے ہیں، جن میں 48,000 نان انویسو کیسز ہیں اور باقی سارے جو ہیں وہ انویسو کیسز ہیں، مین کے وہ دوسرے باڈی پارٹ میں وہ ایزیلی جا سکتے ہیں، اور اب تک جو ہے وہ 2020 میں 42,000 کے قریب کینسر ڈیتھ ہوئی ہیں، ان میں 2,000 اور مرد حضرات بریسٹ کینسر میں 520 کے قریب ڈیتھ ہو چکی۔ اوور آل مورٹیلٹی ریٹ جو ہے وہ یو ایس اے ڈیولپ کنٹریز میں 1990 آن ورڈ ڈیکریز ہو رہا ہے، جبکہ باقی جو ورلڈ ہے اس میں یہ انکریز ہو رہا ہے۔ اس کی وجہ یہ ہے کہ ارلی ڈیٹیکشن کی ہونے کی وجہ سے اس کو اچھے ایزیلی کنٹرول کیا جا سکتا ہے، اس کے لیے بہت سارے ٹیکنالوجیز ہیں، اس کے لیے بہت سارے ویز ہیں کہ کیسے اس کو ارلی ڈیٹیکٹ کیا جا سکتا ہے، پھر اس کے بعد اس کو ٹریٹ کیسے کیا جا سکتا ہے۔
تو ڈاکٹر ارشد چیما صاحب، آپ ہی بتائیے کہ اس کی وجوہات کیا کیا ہیں بریسٹ کینسر کی، اور خواتین کو اور بچیوں کو کیسے پتہ لگے کہ وہ بریسٹ کینسر میں مبتلا ہو چکی ہیں، کچھ علامات کا ذکر کیجئے جن سے ان کو جلد پتہ لگ جائے اور وہ جلد ڈاکٹر تک پہنچ سکیں.
اچھا دیکھیے جو 10% بریسٹ کینسر ہے نا اس کے تو جینیٹک بیسز ہے, یعنی ویمن آر کیرینگ جینز ایسی ہیں جیسے بریکا 1 اور بریکا 2 جینز ہیں جن کی وجہ سے وہ زیادہ ایٹ رسک ہے. وی نو کہ عورتیں جن کا زیادہ ہے وزن زیادہ ہے دے آر ایٹ گریٹر رسک, اور جن کی فیملی ہسٹری ہے یعنی فرسٹ ڈگری ریلیٹو کو مدر کو یا بہنوں کو یا گرینڈ پیرنٹس کو کینسر ہوا ہے بریسٹ کا ان میں زیادہ چانس ہے. لیکن ہمیں کلیئر کٹ پتا نہیں ہے کہ بریسٹ کینسر کیوں ہو جاتا ہے لوگوں کو, اس لیے اس کو پرائمری پریونشن نہیں کی جا سکتی. اس کا پیرلل میں آپ کو بتاؤں, ہمیں پتا ہے اورل کینسر جو ہے وہ پان کھانے سے ہوتا ہے یا لنگ کینسر جو ہے سگریٹ پینے سے ہوتا ہے, یہ تو کلیئر کٹ ہے نا, تو ہم اس کو پرائمری پریونشن کر سکتے ہیں. بریسٹ کینسر میں جو چیز ہے ایک کانسیپٹ ہے اسے ہم کہتے ہیں سیکنڈری پریونشن. سیکنڈری پریونشن کا مطلب یہ ہے کہ مریض جو ہے اس کی ڈائگنوسس ارلی سٹیج پہ ہو جائے. آپ نے پوچھا کہ علامات کیا ہے بریسٹ, نو گلٹی ساریاں خطرناک نہیں ہوتی, لیکن عام پیشنٹ کے لیے یہ پتا کرنا کہ یہ گلٹی جو ہے یہ خطرناک ہے یا نہیں ہے وہ ممکن نہیں ہے. صرف کیئر گیور یا ڈاکٹر جو ہے وہ ایگزامن کر کے بتا سکتا ہے اور یہ ٹیسٹ کر کے کہ یہ گلٹی خطرناک ہے کہ نہیں. تو پہلا کام تو یہ ہے کہ ہر عورت کو مہینے میں ایک دفعہ اپنی چھاتی کا بذات خود معائنہ اپنے ہاتھ سے کرنا چاہیے ایک دفعہ, اور بہتر ہے کہ وہ میٹ سائیکل میں یہ کام کرے. اور اگر وہ چھاتی میں شیشے کے سامنے کھڑے ہو کے اپنا معائنہ کرے اور اگر اس میں کوئی ناواری ارریگولیرٹی نظر آتی ہے یا کوئی کلٹی نظر آتی ہے تو اس کو پہلی فرصت میں ڈاکٹر کو دکھانا چاہیے. اب ہماری سوسائٹی میں شرم کی وجہ سے, لیک آف ریسورسز کی وجہ سے, لیک آف فیسلٹیز کی وجہ سے عورتیں آن دا ایوریج 8 مہینے سے 1 سال لیتی ہیں ڈاکٹر تک پہنچنے میں, جب انہیں پتا ہوتا ہے کہ چھاتی میں گلٹی بن گئی ہے. کچھ تو ڈینائل بھی ہوتی ہے, کچھ کے پاس ریسورسز نہیں ہے, کچھ کو یہ پتا ہی نہیں ہے کہ جانا کہاں پہ ہے. اس لیے ہمیں اویئرنیس پیدا کرنے کی ضرورت ہے کہ جو ہی اگر آپ کو گلٹی چھاتی میں نظر آئے فیل ہو تو اسے پہلی فرصت میں ودن 1 ویک اسے ڈاکٹر کو ملنا ضروری ہے.
ٹھیک,
اور اگر کوئی شرم و حیا کا مسئلہ ہے تو اس وقت فارچونیٹلی پاکستان میں بہت ساری فیمیل ڈاکٹرز ہم بنا رہے ہیں. کنگ ایڈورڈ میں میری 70% اسٹوڈینٹس جو تھی وہ فیمیل ڈاکٹرز تھی, تو اب تو یہ بھی مسئلہ کوئی نہیں ہے جی کہ وہ شرم کی وجہ سے میل ڈاکٹر کو نہیں دکھایا, تو فیمیل ڈاکٹر کو دکھائیں, ڈاکٹر کو تو دکھائے جا کے پلیز جو ہے.
تو شکریہ ڈاکٹر ارشد چیما صاحب, آپ ہمارے ساتھ رہیے, اب ہم گفتگو میں شامل کریں گے ڈاکٹر طارق محمود کو جو اس وقت ہمارے ساتھ ٹیلی فون پر موجود ہیں کراچی سے. ڈاکٹر طارق محمود صاحب, آپ بتائیے کہ علامات کچھ اور بھی ایسی علامات ہیں جو اس کے علاوہ ہیں جو کہ ڈاکٹر ارشد چیما صاحب نے بتائی.
دیکھیں سب سے پہلے تو وہی ہے جیسے ڈاکٹر صاحب نے بتایا کہ سیلف ایگزامینیشن اپنے بریسٹ کو خود چیک کرنے سے بہتر اور کوئی ارلی ڈائگنوسس کا طریقہ نہیں. عورتوں کو ہمیں ایجوکیٹ کرنا ہے, ان کو یہ تعلیم تربیت دینی ہے کہ بھئی چھاتی کا کینسر جو ہے اگر ٹھیک سٹیج پہ ڈائگنوز ہو جائے تو 100% علاج ٹھیک ہو جاتا ہے, انسان ٹھیک ہو جاتا ہے, اور اگر بڑھ جائے تو پھر اس میں جان لیوا ثابت ہوتا ہے. اگر اس کی اویئرنیس پورے ماسز کو دی جا سکے, خاص طور پہ شہروں کے علاوہ دیہاتوں کے اندر بھی اگر ہم لوگوں کو یہ انفارمیشن ایجوکیشن دے دیں تو کافی حد تک ہمارے پاس پاسبلٹی ہے کہ ہم ارلی ڈیزیز کو پک کر سکیں. ایکچولی یا بدقسمتی سے پاکستان یا کسی بھی ڈیولپنگ ورلڈ کے اندر بریسٹ سکریننگ پروگرام نہ ہے, اور نہ ہی جتنی ایک پاپولیشن آپ انڈیا یا پاکستان جیسے ملک کی جب بات کرتے ہیں, ایون باقی ادر یہ ڈیولپنگ کنٹریز کی, تو اس کے لیے جو ریسورسز چاہیے وہ ایگزسٹنگ بجٹ کے اندر ناممکن ہے. مطلب مشکل نہیں, ناممکن ہے کہ آپ اتنی میموگرافی کی مشینیں لگائیں کہ آپ ایک اچھا بریسٹ سکریننگ پروگرام شروع کر سکیں. ویسٹ کے اندر جو ڈاکٹر صاحب جیسے بتا رہے تھے کہ 10%, تو اس میں ایشو یہ ہے کہ وہ ایک تو لوگوں کو انہوں نے ایجوکیٹ کیا ہے, دوسرا وہاں بریسٹ سکریننگ پروگرام ہوتے جو نیشنل لیول پہ کنڈکٹ کیے جاتے ہیں, نیشنل لیول پہ ان کی رجسٹری ہوتی ہے, اور ایک پوری ایک سیریس ایفرٹ ہے अर्ली ब्रेस्ट कैंसर की डिटेक्शन के लिए. हमारे मुल्क के अंदर अगर हम मेमोग्राफी की मशीनें गिने तो आई थिंक 100 से भी 100 के अराउंड नंबर होगा. ठीक है, जब तक इस पॉपुलेशन के लिए थाउजेंड्स के अंदर ये नंबर का जरूरत है हमें अर्ली ब्रेस्ट कैंसर के डिटेक्शन के लिए. तो हमारा जो तरीका जो सक्सेसफुल हो सकता है वो यही हो सकता है कि हम औरतों को एजुकेट करें कि जिस औरत को भी जब भी कोई गुठली महसूस हो तो एटलीस्ट वो डॉक्टर तक जाए. अब डॉक्टर तक जाने के बाद वो नंबर स्टेट वही आ जाता है कि अब जब हम देखेंगे कि अवेलेबिलिटी ऑफ इक्विपमेंट, तो बदकिस्मती से आज भी हमारे पास अवेलेबिलिटी ऑफ इक्विपमेंट अक्रॉस पाकिस्तान नहीं है, बड़े शहरों के अंदर है. बड़े शहरों के अंदर भी वो बहुत कम जगह है जहां हम कहें कि वो एक क्वालिटी इक्विपमेंट है जो अर्ली कैंसर को डिटेक्ट कर सकता है. बदकिस्मती से ऐसा इक्विपमेंट अभी भी यहाँ शहरों में मौजूद है जो क्लिनिक्स या हॉस्पिटल्स के अंदर लगा हुआ है कि जिनके अंदर ये कैपेबिलिटी नहीं है कि वो अच्छी तरीके से अर्ली कैंसर को डायग्नोज कर सके. तो हर फील्ड में काम करने की जरूरत है, टीम को एजुकेट करने की जरूरत है. एट द सेम टाइम ये गवर्नमेंट के फंड से नहीं होने वाला. आई कैन बेट ऑन दिस कि जो गवर्नमेंट की फंडिंग के पिछले हम 70-72 साल का बजट का जायजा लें और उसके बाद आगे को देखें तो इसके अंदर जब तक पब्लिक सिविल सोसाइटी साथ नहीं मिलेगी तो ये टारगेट अचीव नहीं हो सका. आज भी पब्लिक सेक्टर या प्राइवेट सेक्टर के अंदर भी जो अच्छे डॉक्टर्स हैं उनके पास बहुत लंबी वेटिंग लिस्ट होती है. मरीज डायग्नोज हो जाए तो उसके इलाज के लिए अभी भी कहते हैं 2-4 महीने बाद आए. तो क्योंकि
उसकी तारिक भाई उसमें जो मेन इश्यू है वो ये है कि हमने वन विंडो ऑपरेशन नहीं बनाए कैंसर के मरीजों के लिए. हमने कंप्रीहेंसिव कैंसर सेंटर्स नहीं बनाए जिनमें एक ही छत के नीचे हम सारी फैसिलिटी प्रोड्यूस कर सके मरीज के लिए.
पहला स्टेप जैसे तशखीस का है, तशखीस के लिए मरीज के एंड पे ये जिम्मेदारी है कि वो जल्दी अपने आप को पेश करे, प्रेजेंट करे. लेकिन उसके बाद रिस्पॉन्सिबिलिटी सबकी आ जाती है, हुकूमत की भी, सिविल सोसाइटी की भी, उन लोगों की कि जिनको अल्लाह पाक ने ये तौफीक दी है कि वो लोगों के लिए कुछ कर सकते हैं. तो सब मिलके इसके लिए इक्विपमेंट फॉर डायग्नोसिस और उसके बाद थिएटर की फैसिलिटी, सर्जन की फैसिलिटी, ये सब चीजें. और फिर उसके बाद एक बहुत बड़ी चीज आती है उनके जो जिनमें बदकिस्मत लोगों में जिनमें कैंसर डायग्नोज हो जाता है उनको सर्जरी भी करानी है, रेडियोथेरेपी भी करानी है, कीमोथेरेपी भी करानी है, जो कि अगेन एक बहुत बड़ा एक्सपेंस है.
गुफ्तगू में शामिल करते हैं प्रोफेसर डॉक्टर तैयबा वसीम साहबा को. तैयबा वसीम साहबा, आप प्रोफेसर हैं, आप पढ़ाती भी हैं और यहाँ पर आपके जो हॉस्पिटल में कितना रेशो है, कितनी खवातीन आ जाती हैं इलाज के लिए?
हमारी बस खवातीन बहुत फ्रीक्वेंट आती हैं और जो ज्यादातर मतलब हम लोग ने अपना ब्रेस्ट क्लिनिक बनाया हुआ है सर्विसेज में, जो हम चूंकि प्रेगनेंसी वाली जितनी खवातीन हैं और जो उनके साथ भी होती हैं हम उनको ऑफर करते हैं स्क्रीनिंग और उनसे हम चेकअप के लिए उनकी ब्रेस्ट के एग्जामिनेशन करते हैं और उनको सिखाते भी हैं ब्रेस्ट सेल्फ ब्रेस्ट एग्जामिनेशन और अवेयरनेस भी क्रिएट करने की कोशिश करते हैं, उनको बताते हैं. लेकिन जो हमारा बेसिकली जो जब भी जरा भी पेशेंट ऐसे होते हैं फिर हम जो एडवांस स्टेज वाले पेशेंट्स हैं वो सारे हम सर्जिकल डिपार्टमेंट में भेज देते हैं क्योंकि वही फिर ब्रेस्ट की सर्जरी करते हैं, वो लंपेक्टमी करनी है या ब्रेस्ट की रिकंस्ट्रक्शन करनी है तो वो लोग उसमें करते हैं. और हमारा तो मतलब जैसे अगर आप देखें तो सर्जिकल डिपार्टमेंट में तो मतलब हर लिस्ट पे हर दूसरे मतलब यानी कि हर 10वां मरीज जो है ना उसके ब्रेस्ट का प्रॉब्लम उसको होता है और ब्रेस्ट कैंसर के साथ वो आता है.
तो बेहद शुक्रिया प्रोफेसर डॉक्टर तैयबा वसीम साहबा. हमारी गुफ्तगू अभी जारी है, एक ब्रेक लेते हैं, ब्रेक के बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाएंगे.
VOA उर्दू अब आपके हाथ में, पढ़िए, देखिए, सुनिए, सेव कीजिए, फॉलो कीजिए, दूर जाने की जरूरत नहीं. VOA उर्दू की अहम तरीन खबरें और ब्रेकिंग न्यूज की लाइव स्ट्रीमिंग वीडियोस अब आपकी हथेली में हैं. आईफोन के लिए खसूसी तौर पर तैयार की गई उर्दू VOA की खसूसी ऐप डाउनलोड कीजिए जो ऐप स्टोर पर भी दस्तियाब है. VOA उर्दू अब आपके हाथ में.
वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल मैं हूं यास्मीन जमील. आज हम बात कर रहे हैं ब्रेस्ट कैंसर के बारे में, पाकिस्तान और दुनिया भर में इसकी सूरत हाल के बारे में और इसके इलाज, इसकी तशखीस और इससे बचने के तरीकों के बारे में. गुफ्तगू में अब हम एक बार फिर शामिल करते हैं प्रोफेसर डॉक्टर अरशद चीमा को. پروفیسر ڈاکٹر ارشد چیمہ صاحب، یہ بتائیے کہ اس وقت پاکستان میں بریسٹ کینسر کے علاج کے لیے جو طریقے ہیں وہ کون کون سے طریقے ہیں جو استعمال ہو رہے ہیں اور جو اویلیبل ہیں؟
کینسر ہے اس کو ٹریٹ کرنے کے تین طریقے ہیں ہمارے پاس. ایک تو ہے کہ آپریشن کر کے ہم کاٹ کے نکال دیں، ارلی سٹیج میں تو یہ بڑا افیکٹو طریقہ ہے. اور دوسرا طریقہ یہ ہے کہ ہم مریض کو ریڈیشن دیں اور پھر کیمو تھراپی دیں. کیمو تھراپی اور ریڈیشن جو ہے دے ایڈ اباؤٹ 10% ایچ ٹو دا کیور، 60% جو ہے نا وہ تھرسٹ وہ سرجری کا کیور میں. لیکن یہ تینوں جو اپنا موڈیلٹیز ہے یہ کمپلیمنٹری ہے ٹو دا ایچ ادر، یہ نہیں کہ ہم ایک ہی ان میں سے اڈاپٹ کریں. اب بدقسمتی سے پاکستان میں سرجری کے تو کافی سارے سینٹرز اویلیبل ہیں لیکن ریڈیو تھراپی کے سینٹرز بہت کم ہیں. لاہور ایک بہت بڑا شہر ہے، پاکستان کا سیکنڈ بگیسٹ سٹی ہے. پبلک سیکٹر میں صرف ایک لینئر ایکسلریٹر اویلیبل ہے. لینئر ایکسلریٹر وہ مشین ہوتی ہے جس سے آپ ریڈیو تھراپی دیتے ہیں. پبلک پرائیویٹ سیکٹر میں ہے، ایک شوکت خانے میں بھی اویلیبل ہے اور بھی ایک دو جگہوں پہ، لیکن پبلک سیکٹر میں صرف ایک مشین اویلیبل ہے بہت سارے مریضوں کو ریڈیو تھراپی دینے کے لیے. کیمو تھراپی کی فیسلٹیز بھی جو ہے وہ کنسنٹریٹڈ نہیں ہے ایک دو جگہوں پہ، اس کے لیے بھی مریض کو مختلف جگہوں پہ جانا پڑتا ہے. سرجری کہیں کرواتا ہے مریض، کیمو تھراپی دوسری جگہ پہ ہوتی ہے. دے آر ناٹ انٹیگریٹڈ، ان کو ایک جگہ ہونے کی ضرورت ہے.
تو یہ کتنے عرصے میں، ہمارے سننے والوں کو بتائیے، خاص طور پر خواتین کو، کہ ایک کینسر کتنے عرصے میں ڈیولپ ہو جاتا ہے؟ اور آپ یہ کہہ رہے ہیں کہ وہ ارلی ڈائگنوسس بہت ضروری ہے، تو کیسے وہ جلدی؟
جو ریٹ آف گروتھ ہے نا کینسر کا وہ تو ویریبل ہوتا ہے. کچھ کینسر جو ہے ان کو تو سالوں لگتے ہیں بننے میں، کچھ کینسر جو ہے وہ مہینوں میں اسپریڈ کر جاتے ہیں. کیونکہ ہمیں کوئی پتا نہیں ہے کہ وہ کون سا کینسر ارلی اسپریڈ کر دے گا، اس لیے بیسٹ یہ ہے کہ جب بھی پہلا سمٹم اپیئر ہو یا پہلی دفعہ پتا لگے کس عورت کو کہ اس کی چھاتی میں کھلتی ہے، اس کو فوری طور پہ ڈاکٹر کو ملنا چاہیے. اگلے ہفتے کے اندر ڈاکٹر سب سے پہلے کرتے ہیں ٹو فائنڈ آؤٹ کہ یہ واقعی کینسر ہے کہ نہیں، اور پھر اس کی اسٹیج کرتے ہیں، ایکسٹینٹ آف ڈیزیز اسٹیج کرتے ہیں. کیونکہ فردر مینجمنٹ اس پہ ڈیپینڈنٹ ہے کہ مریض کس اسٹیج پہ آیا ہے آپ کے پاس. دیکھیں اسٹیج فور کا مریض ہے، اس کی چھاتی کاٹنے کا کوئی فائدہ نہیں ہے کیونکہ وہ اس کا اسپریڈ ہوا ہوا ہے پھیپھڑوں تک یا لیور تک کینسر. اس کو تو کیمو تھراپی ٹو اسٹارٹ وتھ، پہلی ٹیپ کیمو تھراپی ہم شروع کرتے ہیں. اور اس کا سروائیول جو ہے میں نے جیسے پہلے بتایا صرف 25% 5 ایئر سروائیول ہے اگر اسٹیج فور کا مریض آ جاتا ہے، 20 یا 25%، وہ بھی بیسٹ کیئر میں. اگر اسٹیج ون کا مریض آ جاتا ہے تو جیسے ڈاکٹر طارق نے ابھی بات کی 100% سروائیول بھی ہو سکتا ہے.
دوبارہ ہونے کے چانسز کتنے ہوتے ہیں؟
دیکھیں ریکرنس جو ہے نا وہ کسی بھی ٹیومر میں ہو سکتی ہے، کینسر بریسٹ کے علاوہ باقی کے ٹیومر میں بھی ریکرنس ہو سکتی ہے. ریکرنس جو ہوتی ہے یا تو لوکل اس جگہ پہ ہوتی ہے جہاں پہ آپ نے آپریشن کیا ہوا ہے، یا پھر وہ ریکرنس ہوتی ہے ڈسٹنٹ ڈیزیز کی. جیسے آپ نے تو چھاتی کا آپریشن کیا تو مریض کی لیور میں یا لنگ میں جو ہے یا بون میں میٹاسٹیسس جو ہے بعد میں ڈیولپ ہوگی، وہ ہوتی پہلے ہی اسپریڈ ہے. آپ کے آپریشن سے پہلے اسپریڈ ہو گیا ہوتا ہے لیکن آپ کو نظر نہیں آ رہا ہوتا. سو ریکرنس ہر کینسر میں ہو سکتی ہے، بریسٹ کینسر میں بھی ہو سکتی ہے.
تو کتنا وقت لگ جاتا ہے عام طور پر، کس کس اسٹیج پر کتنا وقت لگ سکتا ہے علاج پر؟
دیکھیں جو سرجری ہے وہ تو آپ ود ان 3 اور 4 ڈیز کمپلیٹ کر سکتے ہیں. سوا کو مہینہ ریڈیشن میں لگتا ہے، 4 سے 5 مہینے جو ہے آپ کو کیمو تھراپی میں لگ جاتے ہیں. اور پھر ہارمون تھراپی ہے ان کینسرز کے لیے جو ہارمون ڈیپینڈنٹ ہے، جو ای آر پی آر پازیٹیو ہے، وہ آپ کو 5 سال کے لیے دینی پڑتی ہے گولی. اورل میڈیکیشن ہے تو ہارمون تھراپی بھی ہم دیتے ہیں.
تو پروفیسر ڈاکٹر ارشد چیمہ صاحب، یہ بتائیے کہ پھر کیا خرچہ ٹوٹل بتائیے کہ وہ کتنا ہو سکتا ہے کہ کوئی اپنا علاج کرا سکے اور سوچے کہ میں کیسے اپنا علاج کراؤں بریسٹ کینسر؟
آپریشن جو ہے وہ تو ہم پبلک سیکٹر ہاسپٹل میں ٹوٹلی 0 چارج ٹو دا پیشنٹ کرتے ہیں، فری کرتے ہیں. جیسے میں چیف آف سرجری تھا میں ہاسپٹل کا، تو ہر مریض جو بریسٹ کینسر کا آتا تھا اس کو آپریشن ہم فری کرتے تھے، اس کو دوائیاں بھی پرووائڈ کرتے تھے. تو گورنمنٹ کے ریسورسز اتنے ہیں کہ وہ ساری چیزیں کرتے. ہاں جہاں تک تعلق ہے، اب ایٹامک انرجی کے سینٹرز ہیں، 18 سینٹرز ہیں پاکستان میں جن میں ریڈیشن جو ہے وہ دی جاتی ہے. اب ریڈیشن بھی فری دی جاتی ہے ان لوگوں کو، صرف یہ ہے کہ ریڈیشن کے آگے ایک لمبی کیو ہے، بیکاز وی ہیو very little resources for radiating people in this country. Unfortunately, हमें तकरीबन 200 के करीब लीनियर एक्सेलेटर चाहिए इस मुल्क में. हमारे पास पहले 8-10 है सारे मुल्क में अवेलेबल. रेडियोथेरापी फैसिलिटीज में हम डेफिशिएंट है. कीमोथेरापी सबसे महंगा है इनमें से, तीनों में से जो सबसे महंगा है जो अपना पोर्शन है ना इलाज का, वो कीमोथेरापी है. अब कीमोथेरापी में डिपेंड करते हैं कि आप कौन सी दवाई दे रहे हो. हर जो आप सेशन देते हो तकरीबन 18,000 से 20,000 रुपए लग जाते हैं अगर आप उसे प्राइवेट में दे रहे हो. उसमें भी हम बैतुल माल से या गवर्नमेंट की डोनेशन से या और लोगों की डोनेशन से फंड करते हैं मरीजों को जिनके पास पैसे नहीं होते. सो इवन कीमोथेरापी कैन बी गिवन फ्री और ये पॉसिबिलिटी है क्योंकि बैतुल माल के पास इतने रिसोर्सेज है कि सारे मरीजों को कीमोथेरापी हम दे सकते. हाँ, हम टारगेटेड थेरापी होती है एक, वो खासी महंगी है. जैसे 18 लाख की हो जाएगी एक्सेप्टेंस, वो जरा मुश्किल होता है इस मुल्क में अरेंज करना क्योंकि वो दिस इज अ कॉस्टली अफेयर.
डॉक्टर तारिक महमूद साहब, आप ये बताइए कि इस वक्त आपका जो जिना पोस्ट ग्रेजुएट मेडिकल सेंटर कराची है, वहां पर भी इसी तरह मुफ्त इलाज हो रहा है जिस तरह के लाहौर में हो रहा है? और अगर वहां हो रहा है तो क्या वहां पर कुछ नई टेक्नोलॉजीज भी इस्तेमाल हो रही है, खासतौर पर उस जो साइबर नाइफ टेक्नोलॉजी है उसकी बात कीजिए कि ये क्या तरीका इलाज है?
देखिए, इस वक्त अल्हम्दुलिल्लाह जेपीएमसी के अंदर बिल्कुल मुफ्त इलाज होता है हर चीज का, बिलखसूस कैंसर का. और जैसे आपने मेंशन किया कि पहले हमारे पास 2012 में एक साइबर नाइफ था, 2019 में हमने दूसरा साइबर नाइफ लगाया है और इस साल हमने कैंसर के ट्रीटमेंट के लिए एक लीनियर एक्सेलरेटर जो होता है जिसे टोमोथेरेपी कहते हैं, जो कि इस वक्त लेटेस्ट टेक्नोलॉजी है.
तो आप ये कह रहे हैं कि इस वक्त पाकिस्तान में जो जदीद टेक्नोलॉजीज हैं ट्रीटमेंट की ब्रेस्ट कैंसर की, वो इस्तेमाल हो रही हैं और उसमें आपने जिक्र किया साइबर नाइफ टेक्नोलॉजी का. तो गुफ्तगू में शामिल करते हैं डॉक्टर प्रोफेसर अब्दुल रशीद साहब को जो जॉर्ज टाउन यूनिवर्सिटी हॉस्पिटल में साइबर नाइफ डिपार्टमेंट के टेक्निकल शोबे के सरबराह हैं. डॉक्टर प्रोफेसर अब्दुल रशीद साहब, आप बताइए कि इस वक्त अमरीका में और दुनिया भर में कौन कौन सी टेक्नोलॉजीज हैं जो ब्रेस्ट कैंसर के ट्रीटमेंट में या डायग्नोसिस में इस्तेमाल हो रही हैं?
तशखीस में तो सबसे ज्यादा जो है वो सेल्फ डिटेक्शन है सबसे पहली बात. उसके बाद ये है कि मेमोग्राफी है, फिर मेमोग्राफी बड़ी अर्ली स्टेज में आपको बता देती है कि कैंसर क्या सूरत में आना है. फिर उसके बाद पेट इमेजिंग है, उससे आप स्टेजिंग कर सकते हैं, उससे भी डिटेक्शन कर सकते हैं. उसके बाद जब कैंसर डायग्नोज हो जाता है तो फिर उसके बाद डिफरेंट ट्रीटमेंट ऑप्शन है जिसमें कीमो है, यानी कि मेडिसिन के साथ ट्रीटमेंट है. फिर उसके बाद इम्यूनोथेरेपी है, फिर उसके बाद रेडिएशन थेरेपी है. इट ऑल डिपेंड्स कि कौन सा स्टेज है और किस तरह कौन से लेवल पे है कैंसर और उसके लिहाज से उसकी ट्रीटमेंट होती है. तो सर्जरी सबसे पहला ऑप्शन है, उसके बाद बाकी दूसरे ऑप्शन जो है वो सर्जरी के साथ मिलके होते हैं.
तो आप साइबर नाइफ जो टेक्निकल शोबा है जॉर्ज टाउन यूनिवर्सिटी हॉस्पिटल का उसके सरबरा हैं, तो कुछ साइबर नाइफ टेक्नोलॉजी की बात कीजिए कि ये क्या ट्रीटमेंट है और किस तरह ये मुमकिन हुआ या हो रहा है ब्रेस्ट कैंसर के मरीजों का इलाज इस टेक्नोलॉजी की मदद से.
पहली बात तो ये है कि जब रेडिएशन ट्रीटमेंट करते हैं तो उसमें डिपेंड करता है कि कौन सा स्टेज है. आया ब्रेस्ट जो है वो सिर्फ एक लंपेक्टमी है, यानी कि छोटे से एरिया में आया और उसको रिमूव किया है सर्जन ने, या ब्रेस्ट जो है वो पूरी ब्रेस्ट इन्वॉल्व है, मैस्टेक्टमी की है, यानी कि पूरी ब्रेस्ट जो है वो उसकी सर्जरी की है. तो डिपेंड करता है कि कौन सी स्टेज और कौन सा लेवल है. उसके लिए डिफरेंट टाइप्स ऑफ रेडिएशन है, जैसे कन्वेंशनल रेडिएशन है. कन्वेंशनल रेडिएशन जो है वो मुख्तलिफ डेज पे होती है, उसको थोड़ी थोड़ी रेडिएशन हर रोज दी जाती है. उसमें 6 वीक्स तक रेडिएशन दी जाती है, फिर उसके बाद उसका फील्ड कम करके और रेडिएशन दी जा सकती है. इस वक्त पाकिस्तान में ये टेक्नोलॉजी ऑलमोस्ट बड़े बड़े शहरों में हर जगह पे है, जैसे इस्लामाबाद, लाहौर, कराची, क्वेटा, एबटाबाद, पेशावर, सकर, नवाबशाह, रावलपिंडी, आर्मी के डिफरेंट हॉस्पिटल्स जो है उनमें अवेलेबल है. ये टेक्नोलॉजी बड़ी आम है और बड़ी इजीली अवेलेबल भी है और हर एक की अप्रोच में भी है. फिर उसके बाद आती है मुख्तलिफ टारगेटेड थेरेपी और हाई डोज ऑफ रेडिएशन. उसमें डिफरेंट टेक्नोलॉजीज हैं, उसमें साइबर नाइफ जो है वो एक टेक्नोलॉजी है जिसमें बड़ी हाई डोज ऑफ रेडिएशन जो है वो दी जाती है और सिर्फ वो रेडिएशन 5 दिन तक दी जाती है, यानी कि बड़ी थोड़ी दिनों में उसका उसको डिलीवर किया जाता है. लेकिन वो बड़ी हाई डोज होती है। उसके लिए ये जरूरी है कि जो टारगेटेड थेरेपी हो रही है वो सिर्फ ट्यूमर को दी जाए, यानी कि सिर्फ कैंसर को ट्रीट करे, जबकि नॉर्मल टिश्यू, ब्रेस्ट के, ब्रेस्ट का जो नॉर्मल टिश्यू है या उसके अलावा ब्रेस्ट के अराउंड हार्ट है, लंग है, उनमें रेडिएशन जो है वो बहुत कम जाए। उसके लिए साइबर नाइफ टेक्नोलॉजी इसलिए बहुत अहम है कि साइबर नाइफ रोबोट टेक्नोलॉजी लीनियर एक्सेलरेटर यानी कि एक्सरे मशीन जो है वो रोबोट के साथ अटैच होती है। रोबोट जो है वो मूव यानी कि उस कैंसर को लॉक कर देता है, जिसकी वजह से जैसे जैसे आदमी ब्रीथ करता है ट्यूमर मूव होता है, कैंसर मूव होता है, रेडिएशन जो है वो उसी तरह उसको फोकल रेडिएशन मिलती है, यानी कि बड़ी टारगेटेड रेडिएशन होती है।
मतलब इसकी सक्सेस कितनी है?
इसके सक्सेस रेट जो है वो काफी बेहतर है, यानी कि 5 ईयर सर्वाइवल जो है वो बहुत अच्छा है। उसके अलावा एक और टेक्नोलॉजी IORT के नाम से भी है, यानी कि इंट्रा ऑपरेटिव रेडियोथेरेपी। जब सर्जन जो है वो सर्जरी कर रहा होता है तो सर्जरी के फौरन बाद रेडिएशन दी जाती है, वो टेक्नोलॉजी भी काफी आम हो रही है। उसमें ये है कि वो थोड़ी अमाउंट यानी कि ज्यादा डेंस रेडिएशन, ज्यादा हाई एनर्जी रेडिएशन नहीं होती, थोड़ी सी एक्सरे मशीन यानी कि कपल ऑफ इलेक्ट्रॉन वोल्ट की मशीन होती है। उसमें यह है कि वो टेक्नोलॉजी इसलिए भी इम्पोर्टेंट है कि सर्जन जो है वो उसी को जब लम्पेक्टमी करते हैं यानी कि वो ट्यूमर निकालते हैं तो थोड़ी सी जो गैप बन जाता है उस गैप में रेडिएशन डिलीवर। और ये टेक्नोलॉजी पाकिस्तान में भी एक शहर है गैम्बट के नाम से, वहां पर इंट्रोड्यूस हो रही है, उनको भी मैं हेल्प करने की कोशिश करूंगा। हमारे पास यहाँ पर ये टेक्नोलॉजी है ऑलरेडी, हम पिछले 4-5 साल से इस्तेमाल कर रहे हैं इसको, तो वहां उन्होंने शुरू की है। वहां पर एक इम्तियाज साहब है जिनके जिन्होंने मुझसे कोई, मैंने उनको पहले साइबर नाइफ में ट्रेन किया था, जॉर्ज टाउन से ट्रेन होके गए थे, अब वो वहां पर IORT भी इस्तेमाल कर रहे हैं।
इसके अलावा आपने ये टेक्नोलॉजी आपने हेल्प की इंस्टॉल करने में पाकिस्तान के किन किन हॉस्पिटल्स में?
पाकिस्तान में ये टेक्नोलॉजी अभी तक जो है साइबर नाइफ टेक्नोलॉजी जिना हॉस्पिटल है कराची में, जिना मेडिकल सेंटर, उसमें 2 साइबर नाइफ इंस्टॉल हो चुके हैं। एक साइबर नाइफ थोड़ा सा ओल्ड वर्जन है और एक साइबर नाइफ जो है वो लेटेस्ट वर्जन के साथ है, तो वो 2 साइबर नाइफ इंस्टॉल हो चुके हैं। मैंने उनको टेक्निकल शोबे में हेल्प की, उनके मेडिकल डॉक्टर जो है और फिजिसिस्ट जो टेक्निकल शोबे के लोग हैं वो यहाँ जॉर्ज टाउन यूनिवर्सिटी में भी आए, यहाँ पर भी ट्रेनिंग लेके गए, और उसके अलावा मैं वहाँ टाइम टू टाइम भी गया हूँ ताकि उनको हैंड ऑन ट्रेनिंग भी दी जा सके, और वो काफी सेल्फ सफिशिएंट है इस वक्त।
तो इस ये है वो तमाम टेक्नोलॉजी जो इस वक्त ब्रेस्ट कैंसर के ट्रीटमेंट के लिए इस्तेमाल हो रही हैं।
इसमें मेजर टेक्नोलॉजी जो है वो एक तो कन्वेंशनल रेडिएशन लीनियर एक्सेलरेटर उसको कहते हैं, वो तकरीबन हर पाकिस्तान के हर शहर में है, कुछ पाकिस्तान एटॉमिक एनर्जी के अंदर आ रहे हैं, कुछ गवर्नमेंट हॉस्पिटल्स में है, कुछ प्राइवेट सेक्टर्स में है। उसके अलावा ये साइबर नाइफ है कराची के अंदर और भी किसी जगह और भी लाहौर में, जैसे शौकत खानम हॉस्पिटल में कन्वेंशनल रेडिएशन थेरेपी, फिर उसके अलावा रेडियो सर्जरी भी वो शुरू कर रहे हैं। टेक्नोलॉजी काफी पाकिस्तान में इवॉल्व हो रही है।
तो मुख्तसरन अगर मैं आपसे पूछूं कि अलामत क्या होती है ब्रेस्ट कैंसर की तो आप क्या कहेंगे?
अलामत वही है जैसे आम हर कैंसर की होती है कि आदमी को जो है वो ब्रेस्ट जो है वो अगर उसमें कोई ब्लीडिंग होती है या कोई पस निकलती है या आपको सेल्फ एग्जाम करते हैं तो आपको कोई डेंस टिश्यू नजर फील होता है, तो उसको डायग्नोज करने के लिए फर्दर जो है वो मेडिकल डॉक्टर के साथ रहा करना चाहिए। हेल्थ प्रोवाइडर जो है वो आपको फर्दर एडवाइस कर सकता है कि कौन कौन से टेस्ट होने चाहिए। सबसे जो मेजर और प्राइमरी टेस्ट है वो मेमोग्राम है, सबसे पहले मेमोग्राफी होनी चाहिए। यहाँ USA में मेमोग्राफी रिकमेंड करता है हर, यानी कि अमेरिकन कॉलेज ऑफ रेडियोलॉजी जो है वो हर साल रिकमेंड करता है कि मेमोग्राफी होनी चाहिए।
तो यहाँ पर क्या है ये जो सहूलियात खवातीन को इसकी तशखीस के सिलसिले में और ब्रेस्ट कैंसर के ट्रीटमेंट के हवाले से?
USA में सबसे पहले तो ये है कि मेमोग्राफी के साथ डायग्नोस, फिर उसके बाद फर्दर पेट स्कैनिंग है, मेडिकल एग्जाम है, फिर उसके बाद ब्लड टेस्ट है जिनसे ये अंदाजा होता है कि ये कैंसर है, फिर उसके बाद उसके स्टेजेस जो है वो डिफाइन की जाती है कौन सी स्टेज है, आया इंस 2 है यानी कि सिर्फ ब्रेस्ट में है या उसके अलावा कहीं और फैल चुका हुआ है, پھر بریسٹ کے کون سے ایریا میں ہے, اٹ آل ڈیپینڈس کے کون سے ایریا میں ہے. تو یہ اٹ آل ڈیپینڈس. تو ریڈیشن جو ہے وہ بعد میں آتی ہے کہ وہ ڈیٹیکٹ ہونے کے بعد پھر اس کو کیسے کنٹرول کیا جا سکتا ہے.
تو یہاں کیا ریشو ہے یا کیا شرح ہے ٹریٹمنٹ کی اور سہولیات کی جو خواتین کو اویلیبل ہیں ایزیلی؟
اچھا یہ ہے کہ ابھی تو 80% کے قریب جو ہے وہ تقریباً, میں نے ابھی آپ کو بتایا ہے کہ یہ فرام 1990 کنٹینیوسلی ڈیکریز ہو رہا ہے, اباؤٹ 11% تک ڈیکریز ہوا ہے اس وقت سے لے کر اب تک کینسر جو بریسٹ کینسر جو. اس کی سب سے بڑی وجہ یہ ہے ارلی ڈیٹیکشن. ارلی ڈیٹیکشن ہو تو اس کے لیے ٹریٹمنٹ کرنا آسان ہوتا ہے, کیونکہ وہ صرف اور صرف بریسٹ تک ہی کینسر محدود ہوتا ہے, تو اس کو کنٹرول کرنا ایزی ہے.
بے شکریہ ڈاکٹر عبدالرشید, ہماری گفتگو ابھی جاری ہے, ایک بریک لیتے ہیں, بریک کے بعد ہم پروگرام کا سلسلہ آگے بڑھائیں گے.
یہ وائس آف امریکہ ہے, آپ ہمارے پروگرام فیس بک پر بھی براہ راست دیکھ سکتے ہیں, پتا ہے facebook.com/voaurdu.
وائس آف امریکہ واشنگٹن سے آج کی راؤنڈ ٹیبل, میں ہوں یاسمین جمیل, بات ہو رہی ہے پاکستان میں بریسٹ کینسر کی. گفتگو میں شامل کرتے ہیں پروفیسر ڈاکٹر طیبہ وسیم صاحبہ کو. پروفیسر ڈاکٹر طیبہ وسیم صاحبہ, یہ بتائیے کہ جو پاکستان میں ٹیبوز یا شرم کی فیلنگز وابستہ ہیں یا اٹیچڈ ہیں بریسٹ کینسر کے حوالے سے, ان کو کیسے دور کیا جا سکتا ہے, اور خواتین کیسے اپنا سیلف ایگزامینیشن کریں تاکہ وہ جلد از جلد اپنی تشخیص کروا سکیں اپنے کسی بریسٹ کینسر کی؟
بہت امپورٹنٹ ہے آپ کو ریلائز کرنا کہ ہر چیز کا تشخیص ممکن ہے اور اس کا علاج 100% ممکن ہے ارلی اسٹیج پہ. جتنی جلدی آپ ڈاکٹر کو ملیں گے اور جتنی جلدی آپ اپنا ذرا سا بھی مسئلہ ہے اس کو بیان کر لیں گے, تو ڈاکٹر آبویسلی اس کے لیے اچھا ایک حل اور اس کے لیے ایک اچھا حل دے گا اور آپ کا آؤٹ کم بھی اچھا ہوگا. جہاں تک سیلف بریسٹ ایگزامینیشن کی بات ہے, مطلب بریسٹ کی کا ایگزامینیشن ایک بہت آسان ایگزامینیشن ہے, مطلب ہاتھ کے فلیٹ آف ہینڈ کے ساتھ اگر خاتون اپنا نہاتے ہوئے شاور لیتے ہوئے, ویسے آپ کو کسی وقت آپ کپڑے چینج کر رہے ہیں, تو جسٹ آپ ایک دفعہ اگر اس کو اچھی طرح پیلپیٹ کر لیں, مطلب آپ دیکھ لیں مہینے میں ایک دفعہ کر لیں, آپ اس کو 6 مہینے بعد کرتے رہیں, تو آپ اسے اگر ریگولر بیسس پہ کر لیں تو آپ کو آئیڈیا ہو جائے گا. اور اگر کوئی گلٹی محسوس ہوتی ہے, کوئی آپ کو اب نارمیلٹی محسوس ہوتی ہے, تو جو مطلب اگر آپ دیکھیے جی پی کلینکس ہیں, ہاسپٹلس ہیں, گائناکالوجسٹ ہیں, مطلب دیر آر سو مینی پیپل ہو کین ہیلپ یو, اور اس میں آپ ان کے پاس جائیں اور ایک دفعہ چیک ضرور کروائیں کہ از اٹ سم تھنگ اب نارمل. اچھا بریسٹ کی جو گلٹیاں ہوتی ہیں نا, میں آپ کو یہ بتانا چاہتی تھی, 90% نارمل بھی ہوتی ہیں, یہ نہیں ہوتا کہ ہمیشہ کینسر ہی ہوتا ہے, لیکن آپ اس کو نارمل سمجھتے ہوئے اگر آپ سوچیں کہ بس یہ تو ایسے ہی ہے اور کوئی بات نہیں, تو پھر وہ اگر وہ کینسرس ہوئی تو آپ کے لیے بہت پریشانی کا باعث بنے گا. تو بہت امپورٹنٹ ہے کہ ٹیبو سے زیادہ جو آپ خدا نخواستہ جب کینسر ایڈوانس ہو جائے یا چیزیں خراب ہو جائیں, تو آپ دیکھیے کہ آپ کی لائف کتنی روئن ہو جاتی ہے, آپ کا علاج بھی ڈیلے ہو جاتا ہے اور لائف اس کے علاوہ اس کی علاج مہنگا بہت ہے. تو ایک سمپل پریونشن, سیلف بریسٹ ایگزامینیشن, اپنے ہاتھوں سے بریسٹ کو فیل کر لینا اور اس کے اندر دیکھ لینا کوئی گلٹی نہیں ہے, تو آپ دیکھیے آپ کے لاکھوں روپے بچا جاتے ہیں. اور ارلی اسٹیج پہ ہر چیز پاسبل ہے, لائف بہت مطلب آرام سے ہے, نہ کیمو تھراپی کی ضرورت پڑتی ہے اور کسی بھی چیز کے لیے آپ خالی لمپ نکال دیں تو آپ کا مسئلہ حل ہو جاتا ہے.
اور اس کے بعد جب وہ ایک دفعہ سرجری بھی ہو جاتی ہے اور وہ ٹھیک بھی ہو جاتی ہیں, بڑا ان کا سروائیول ریٹ بھی زیادہ ہو جاتا ہے, لیکن اس کے باوجود جو ان کے ساتھ نفسیاتی مسائل اٹیچ ہو جاتے ہیں, ان کے بارے میں آپ کیا کہیں گی کہ وہ کیسے اپنے آپ کو, وہ خواتین جو ایک بار اس میں مبتلا ہو چکی ہیں, اپنے آپ کو مینٹلی بھی صحیح رکھیں, اور ان کی کون مدد کرے گا؟
تو اس کے لیے بہت بہادری سے فیس کرنا ہے کہ بات یہ کہ جو بھی تکلیف اللہ تعالیٰ نے اتاری ہے اس کا علاج بھی ہے, اور اگر آپ بر وقت علاج کرا لیں تو اس کی سٹیج ون کی لائف 5 ایئر سروائیول بہت لمبا ہے, اور یعنی کہ 90-95% پیشنٹس کے لائف میں سروائیول 5 سال سے زیادہ کا ہے. اور جتنی لیٹ سٹیج پہ ڈائگنوز ہوگا, ظاہر ہے سٹیج 2-3 پہ, تو ظاہر ہے پروگنوسس اسی حساب سے کم ہوتا چلا جائے گا. تو یہ کہ اللہ پہ ایمان بھی رکھنا ہے, اور مینٹلی اسٹرانگ ہونے کے لیے سائیکائٹرسٹ بھی ہیلپ کرتے ہیں, اور آپ کو آپ کے ارد گرد آپ کے فیملی اور فرینڈس بھی ہیلپ کرتے ہیں. مایوسی تو ویسے ہی بہت بڑا گناہ ہے, اور مایوسی جتنی بھی ہوگی اس میں آپ کی ڈیزیز پروگنوسس میں بھی فرق پڑتا ہے. اگر آپ پر امید رہیں گے اور ہیلدی اور اپنے ہیلتھ مائنڈ کو ایک کریجیسلی فیل کریں گے اس کو, तो आपकी बॉडी रिस्पॉन्सेज टू ट्रीटमेंट्स भी बहुत बेहतर होंगे।
जो ब्रेस्ट की प्लास्टिक सर्जरी है वो कहाँ कहाँ अवेलेबल है और उस पर कितना खर्चा आ सकता है?
अच्छा, ये कि हमारे सरकारी जितने भी सेटअप्स है ना, सब में ये फैसिलिटी अवेलेबल है और वो तकरीबन फ्री ऑफ कॉस्ट है, सिवाय इसके कि जाहिर है सरकारी महकमों मतलब जगहों पे कभी कभी धागे खरीदने पड़ते हैं, मतलब जो कि जाहिर है 5-10-15 हजार तक आ जाते हैं। बाकी जो सारी सर्विसेज होती हैं ऑफ हॉस्पिटल, हुकूमत पाकिस्तान, हुकूमत पंजाब की तरफ से, वो फ्री होती हैं और ये बहुत बड़ा एक फायदा है। इसी वजह से आधी दुनिया ट्रीट हो रही है और अब मतलब हमें और अस्पतालों की जरूरत है। बेसिकली ये बड़ा इंपॉर्टेंट है कि आपको मतलब कहाँ किस लेवल पे हॉस्पिटल्स नए बने, तो जाहिर है पब्लिक के लिए और गरीब आदमी के लिए, गरीब आदमी की तादाद बढ़ती जा रही है और फैसिलिटीज कम है, लेकिन अभी सारी फैसिलिटी अवेलेबल है उधर फ्री ऑफ कॉस्ट। और अगर प्राइवेट सेक्टर में आप जाएं तो जाहिर है प्राइवेट सेक्टर में डिपेंड करता है 1-2 लाख, 1.5-3 लाख, डिपेंड से कितनी एक्सटेंसिव सर्जरी है उस हिसाब से खर्चा आता है।
तो वो बरकरार कितने अर्से तक रहती है ये सर्जरी?
जी, ये जब आप एक दफा रिकंस्ट्रक्टिव सर्जरी हो जाए तो लाइफ टाइम ठीक रहती है।
तो डॉक्टर अर्शद चीमा साहब, आप बताइए कि क्या आप भी इसी तरह मुतमईन हैं जो प्लास्टिक सर्जरी की सूरत हाल है पाकिस्तान में, और क्या इस ब्रेस्ट की कटिंग से बचा जा सकता है, इसकी प्रिवेंशन क्या हो सकती है?
देखिए, प्लास्टिक सर्जरी जो है वो तो अगर तो आप अर्ली स्टेज में ब्रेस्ट कैंसर आ जाता है ना, तो आप छाती काटे बगैर उसका इलाज कर सकते हैं। कुछ टेक्निक्स अवेलेबल है जिन्हें हम टेक्निकल जुबान में ऑन्कोप्लास्टिक टेक्निक्स कहते हैं, जिससे आप ट्यूमर भी निकाल लेते हैं और छाती भी काटने से बच जाती है। लेकिन बदकिस्मती से पाकिस्तान में मरीज एडवांस स्टेज में आता है, पाकिस्तानी बहुत कम मरीज है जो अर्ली स्टेज में आते हैं जिनमें छाती काटे बगैर इलाज किया जा सकता है। अब बात होगी कि जब आप छाती काट देते हैं तो फिर छाती का बनाना जो है वो अगेन उसके लिए आपको प्लास्टिक सर्जरी क्लिनिक की जरूरत पड़ती है। प्लास्टिक सर्जरी सेंटर्स पाकिस्तान में बहुत कम है और उनके ऊपर एक्सटेंसिव वर्कलोड है, बर्न्स का और इंजरीज का और कंजेनिटल एनोमलीज का। तो बदकिस्मती से इस वक्त पाकिस्तान में बहुत कम औरतें ऐसी हैं जिनको छाती काटने के बाद उनकी ब्रेस्ट रिकंस्ट्रक्शन की जा सक रही है। इसलिए वो जो आपने बात पूछी ना कि कितनी को रिकंस्ट्रक्शन हो रही है, बहुत कम, 5% से भी कम हो रही है।
जो हुकूमत की तरफ से इस सिलसिले में खासतौर पर जो इलाज और जो प्रिवेंशन है, इसके लिए कुछ ज्यादा हौसला अफजा इकदाम नजर नहीं आ रहे आपको?
देखिए, हुकूमत की तो अपनी जो अवेलेबिलिटी ऑफ रिसोर्सेज है उसी के अंदर ही काम करेंगी हुकूमतें, और साथ जरूरत है फिलैंथ्रोपिस्ट को भी कि वो भी इसमें अपना हिस्सा डालें। हमें रिसोर्सेज को इकट्ठा करने की जरूरत है। हार्डवीनल हेडक्वार्टर पे एक कंप्रीहेंसिव कैंसर सेंटर होना चाहिए पाकिस्तान में। जैसे पंजाब में 9 डिवीजन है, तो पाकिस्तान पंजाब को 9 कंप्रीहेंसिव या जामिया कैंसर सेंटर चाहिए। जामिया कैंसर सेंटर की जो डेफिनेशन है वो ये है कि उस जगह पे सारी डायग्नोस्टिक फैसिलिटी अवेलेबल हो और ट्रीटमेंट करने की फैसिलिटी भी सारी अवेलेबल हो। मरीज का ऑपरेशन हो जाए, मरीज को कीमोथेरेपी मिल जाए, मरीज को रेडियोथेरेपी भी मिल जाए। अब देखे ना, एटॉमिक एनर्जी कमीशन ने 18 सेंटर पाकिस्तान में बनाए हुए हैं, दे आर डूइंग वेरी गुड वर्क, लेकिन इन 18 सेंटर में से एक सेंटर में भी सर्जरी नहीं होती, विच इज द प्राइमरी ट्रीटमेंट ऑफ कैंसर। ये सारे एडिशनल या एडजुवेंट थेरेपी के सेंटर्स हैं जिनमें कीमोथेरेपी और रेडियोथेरेपी की फैसिलिटी अवेलेबल है। हमें वो चाहिए वो फैसिलिटी, लेकिन उनको सबसे पहले तो उनको सर्जरी चाहिए होती है जो कि अवेलेबल नहीं है इन सेंटर्स में। सो दे आर नॉट रिप्लेसमेंट फॉर कंप्रीहेंसिव कैंसर सेंटर्स जिनकी मैं बात कर रहा हूँ। कि जो जामिया कैंसर सेंटर है ना, जो वन विंडो ऑपरेशन है या वन रूफ अंडर वन रूफ फैसिलिटी है, वो प्रोवाइड करने की जरूरत है। उसकी एक मिसाल लाहौर में मौजूद है जिसे शौकत खानम हॉस्पिटल कहते हैं। शौकत खानम हॉस्पिटल एक कंप्रीहेंसिव कैंसर सेंटर है, सारी फैसिलिटी जो है एक छत के नीचे अवेलेबल है, लेकिन शौकत खानम तो 5% मरीजों को भी नहीं देख सकता। वर्कलोड तो बहुत ज्यादा है, यू कांट पुट एवरी बर्डन ऑन शौकत खानम। सारी कौम को इस तरह के, हमें शौकत खानम की तरह के पब्लिक सेक्टर में हर डिवीजन पे एक कंप्रीहेंसिव कैंसर सेंटर बनाने की जरूरत है, तब हमारे मरीज जो है ना ان کا صحیح علاج ہوگا.
ویسے ڈاکٹر ارشد محمود صاحب آپ یہ بتائیے کہ اس وقت کیا صورتحال ہے اگر میں یہ کہوں کہ پاکستان میں اس کا علاج کا جو بریسٹ کینسر کے علاج کا فیوچر کیا ہے یا کیا صورتحال ہے؟
اب گریجولی بریسٹ سرجن کافی ٹرین ہو رہے ہیں اور اس لحاظ سے یہ بہتر ہے پاکستان کا فیوچر سرجری کے حوالے سے کہ یہاں چیزیں بہتر ہو رہی ہیں. کیمو تھراپی کافی ہو رہی ہے لیکن ایکسپینسو ہے. ریڈیو تھراپی کے اندر ابھی بہت بڑا گیپ ہے جس کی بہت زیادہ ضرورت ہے کہ پورے پاکستان کے اندر ہر ڈویژن کے اندر ریڈیو تھراپی کا. ابھی اٹامک انرجی کے سینٹر تو 18 جگہوں پہ ہے لیکن اس کے علاوہ پبلک سیکٹر کے اندر سارے پروونسز میں بہت برا حال ہے. پنجاب میں ایک پبلک سیکٹر میں لینیک ہے, اے پی کے کے اندر ایک بھی لینیک پبلک سیکٹر میں نہیں ہے, سندھ کے اندر ایک جو ہمارے پاس ہے ایک, بلکہ اب دو لینیک ہو گئے ہیں سندھ کے اندر. تو ریڈیو تھراپی کے اندر بریسٹ کے لیے بہت زیادہ ضرورت ہے.
تو طارق محمد صاحب پریونشن پھر کیسے ہو سکتی ہے بریسٹ کینسر کی؟
پریونشن سچ کچھ نہیں ہے لیکن احتیاطیں ہیں کہ بھائی جیسے اسموکنگ لنگ کینسر کرتا ہے تو جو عورتیں اسموک کرتی ہیں ان کے اندر اس کا, یا پیسیو اسموکر ہوتی ہیں ان کے اندر اس کا رسک بڑھ جاتا ہے. وہ عورتیں جو مائیں جو دودھ نہیں پلاتی ان کے اندر اس کا رسک بڑھ جاتا ہے. جو مائیں جو یہ ورزش وغیرہ کرتی ہیں جو ایکسرسائز کرتی ہیں ان کے اندر اس کا رسک کم ہو جاتا ہے. تو یہ بہت سے فیکٹرز ہیں جو کسی لیول پہ تھوڑا تھوڑا کنٹریبیوٹ پریونشن کے اندر ضرور کرتے ہیں.
تو ڈاکٹر طارق محمود صاحب آپ کیا تجاویز دیں گے اس وقت حکومت کو اور کیا تجاویز دیں گے ان خواتین کو اور ان مردوں کو جو کہ ہمارا پروگرام سن رہے ہیں, خاص طور پر اکتوبر کے اس مہینے میں جو کہ کینسر بریسٹ کینسر کے بارے میں آگاہی پھیلانے کا مہینہ ہے؟
بیسیکلی یہ جو اٹامک انرجی میڈیکل سینٹر ہے بہت اچھا کام کر رہے ہیں لیکن یہ سب پروونشل گورنمنٹس کی ریسپانسبلٹی ہے کہ وہ اپنے اپنے ڈسٹرکٹ میں ہر ڈویژن کے لیول پہ ایک اچھے سینٹرز میں کام ان کو اسٹیبلش کرے یا جو اسٹیبلش ہاسپٹل ہے اس کے اندر اس کو فوکس طریقے کے ساتھ ڈائگنوزس کی فیسلٹی پرووائڈ کریں, ٹریٹمنٹ کی فیسلٹی پرووائڈ کریں. لیکن اس یہ تب ممکن ہوگا جب ہر پروونس اپنے سینٹرل ایریا کے اندر اپنے مین شہروں کے اندر کوئی سینٹر آف ایکسیلنس ڈیولپ کرے جہاں ایک ورک فورس ڈیولپ ہو. وہ ورک فورس جا کے پھر ان ڈسٹرکٹ یا ڈویژنل لیول کے ڈویژنل لیول یا ڈسٹرکٹ لیول کے اوپر سرو کرے. انفارچونیٹلی ابھی بھی آج کے دن میں بھی کوئی ڈیڈیکیٹڈ بریسٹ کینسر وارڈ, ایون چوکت خانہ میں بھی ڈیڈیکیٹڈ بریسٹ کینسر وارڈ کوئی نہیں ہے. مریض ہے وہاں کینسر کے وارڈ داخل ہو رہے ہیں, وہاں یہ بھی داخل ہوتے ہیں. اسی طرح پبلک سیکٹر کے اندر بھی سرجیکل وارڈ کے اندر بھی بریسٹ کینسر کے مریض داخل ہوتے ہیں. تو پوائنٹ جو ہے وہ ڈیڈیکیٹڈ بریسٹ کے سینٹر ہو. ون ونڈو آپریشن مین کہ جب مریض داخل ہو وہیں پہ اس کا ہر طرح کی انویسٹیگیشن, الٹراساؤنڈ, میموگرافی, ایکس رے, اس کی بایوپسی ہو, ادھر اس کے بعد اس کا سرجری ہو, اس کے بعد اس کو وہاں ہی پہ ساری ٹریٹمنٹ کی اویلیبل آپشن اویلیبل ہو. تو ان سینٹرز کے اوپر ایک ڈیڈیکیٹڈ فورس تیار ہو جو پراپر بریسٹ آنکولوجسٹ ہو, جن کا ایک انٹریکشن پراپر میڈیکل ٹیومر بورڈ بنے, جو میڈیکل آنکولوجسٹ جو ہیں وہ بھی ڈیڈیکیٹڈ اس فیلڈ کے ساتھ ملے ہوئے ہوں. تو تب جا کے انفارچونیٹلی ابھی تک وی آر وے بہائنڈ, دنیا سے بہت پیچھے. دنیا کے اندر ہزاروں ایسے سینٹرز ہیں جو ڈیڈیکیٹڈ سینٹر ہیں جن کو ایمولیٹ کرنے یا ان کے طریقے پہ ہمیں کام کرنے کی ضرورت ہے. اور یہ تبھی ہو سکتا ہے جبکہ گورنمنٹ کے ساتھ اور سول سوسائٹی ملے. گورنمنٹ کے پاس جو فنڈز ہیں ان فنڈز کے ساتھ یہ ممکن نہیں ہے کہ ہم اس طرح کی چیزیں اچیو کر سکیں. جیسے چوکت خانہ میں اسی طرح کراچی میں جو ہمارا ادارہ ہے یا باقی جو بھی ادارے اس طرح اسٹیبلش ہوئے ہیں جہاں بھی ایکسیلنس آئی ہے وہاں پہ وہی آیا ہے کہ پبلک پرائیویٹ نے مل کے کام کیا ہے تو ایکسیلنس آئی ہے. پیورلی پبلک سیکٹر کے ہاسپٹل گورنمنٹ فنڈنگ پہ نہیں چل سکتے. تو پبلک اینڈ پرائیویٹ مل کے سینٹر آف ایکسیلنس ڈیولپ کریں اور ان کو جوائنٹلی رن کریں تو تبھی ممکن ہے کہ ہم ایسے سینٹر آف ایکسیلنس بنا سکتے.
تو پروفیسر ڈاکٹر ارشد چیما صاحب آپ کیا تجاویز دینا چاہیں گے, آپ کیا کہیں گے اس وقت ہمارے سننے والوں سے, حکومت سے؟
پہلے تو یہ بات ہے کہ چونکہ جو مین تھرسٹ ہے نا اکتوبر کے مہینے کا وہ ہے آگاہی یا اویئرنیس. تو یہ تو آپ بڑا اچھا کام کر رہے ہو کہ آپ لوگوں کو یہ سکھا رہے ہو کہ بریسٹ کینسر کی علامات کیا ہیں اور ارلی سٹیج میں آنا کیوں ضروری ہے. ایک تو یہ کرنے کی ضرورت ہے اور یہ کام صرف ڈاکٹروں کے کرنے کا نہیں ہے, ساری قوم کو مل کے کرنے کا हर मीडिया की चैनल को, हर अखबार को इस बारे में अपना रोल प्ले करना है। पहली बात तो ये है कि अवेयरनेस फैलाना बहुत जरूरी है। हम 3/4 या 75% कैंसर एडवांस देख रहे हैं, हमें 10% से कम एडवांस कैंसर देखना चाहिए, 90% अर्ली कैंसर देखना चाहिए। ये गोल होना चाहिए किसी भी सोसाइटी का कि वो जितने अर्ली कैंसर देख सके। अब दूसरी आती है मैनेजमेंट की बात, तो उसमें जो डॉक्टर तारिक ने भी आपको बताया है, बुनियादी तौर पे हमें इंटेग्रेट करना या एक जगह इकट्ठा करना जो है ना फैसिलिटीज को बड़ा जरूरी है। और इस कॉन्सेप्ट को कहते हैं जामिया कैंसर सेंटर या कंपनी एक्सेप कैंसर सेंटर। दिस इज बेसिकली कि एक विंडो या एक छत के नीचे आप सारी फैसिलिटी प्रोड्यूस करें। मैं आपको बताऊं, मैं चूंकि 15-20 साल इस मुल्क के सबसे बड़े अस्पताल का चीफ ऑफ सर्जरी रहा हूं, यहाँ पे मसला पैसे की कमी नहीं है, मसला पैसे की मिसमैनेजमेंट है, द वे इट इज स्पेंट। हर डिविजनल हेडक्वार्टर पे एक सेंटर ऑफ एक्सीलेंस, एक कंप्रीहेंसिव कैंसर सेंटर होना चाहिए, और ये कोई इतना मुश्किल काम नहीं है। हर डिविजनल हेडक्वार्टर पे मेडिकल कॉलेज है, उसके साथ एक अटैच किया जा सकता है एक सर्जिकल ऑनकोलॉजी का सेंटर, हर डिविजनल हब, एक ऑनकोलॉजी का सेंटर जिसमें सर्जिकल ऑनकोलॉजिस्ट हो, मेडिकल ऑनकोलॉजिस्ट हो और रेडिएशन ऑनकोलॉजिस्ट हो। एक लीनियर एक्सेलरेटर जो है वो पाकिस्तान में जो दो बुलेट प्रूफ गाड़ियां खरीदते हैं हमारे सियासतदान, उनसे कम पैसों में एक लीनियर एक्सेलरेटर आ जाता है। अभी डॉक्टर तारिक ने आपको बताया कि सारे मुल्क में कुछ 30 या 32 लीनियर एक्सेलरेटर अवेलेबल है, हमें 400 लीनियर एक्सेलरेटर चाहिए। हम 400 बुलेट प्रूफ गाड़ियां तो खरीद लेंगे, 400 लीनियर एक्सेलरेटर नहीं खरीदेंगे, क्योंकि हमारा जो सियासतदान है उसको ये पता ही नहीं है कि कौन को चाहिए क्या।
तो पाकिस्तान की हुकूमत, खासतौर पर पंजाब की हुकूमत इस सिलसिले में क्या कुछ कर रही है, इस पर बात करेंगे एक ब्रेक के बाद।
ताज़ा तरीन खबरें, अहम वाकयात, ऑडियो वीडियो रिपोर्ट्स और तज़िये देखने सुनने और पढ़ने के लिए डाउनलोड कीजिए VOA उर्दू की नई ऐप। खबरें अब हर वक्त आपकी मुट्ठी में।
हम जब खौफ को बेनकाब करते हैं, हम जब सवाल उठाते हैं, हम जब उनकी आवाज बनते हैं जिनकी कोई नहीं सुनता, तो फर्क पड़ता है आजाद सहाफत से। हम हैं वॉइस ऑफ अमेरिका, हमारे लिए आजाद सहाफत अहम है।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं यास्मीन जमील, आज की राउंड टेबल के साथ आज हम बात कर रहे हैं पाकिस्तान और दुनिया भर में ब्रेस्ट कैंसर के बारे में, इसकी अलामत, इसकी तशखीस और इसके इलाज की सूरत हाल पर। इस वक्त हमारे साथ मौजूद हैं डॉक्टर फैसल मसूद, जो प्रोग्राम मैनेजर हैं नॉन कम्युनिकेबल डिसीजेज प्राइमरी एंड सेकेंडरी हेल्थ केयर डिपार्टमेंट गवर्नमेंट ऑफ पंजाब के, और लाहौर से हमारे साथ टेलीफोन पर मौजूद हैं। अस्सलाम वालेकुम डॉक्टर फैसल मसूद साहब।
वालेकुम सलाम मैडम।
डॉक्टर फैसल मसूद साहब, आप बताइए कि हुकूमत पाकिस्तान या हुकूमत पंजाब जिसकी आप नुमाइंदगी कर रही हैं, क्या कुछ कर रही है जो ब्रेस्ट कैंसर है उसके इलाज के लिए, उसकी तशखीस के लिए और उनकी रिहैब के लिए मरीजों की?
जी मैडम, 1 अक्टूबर को हमने ब्रेस्ट कैंसर के ऊपर एक प्रोग्राम लॉन्च किया है जिसका पायलट शुरू हो गया। प्रोग्राम का नाम वेल वुमेन क्लिनिक है। इसमें बेसिकली जो भी फीमेल्स हॉस्पिटल में आती हैं किसी और बीमारी की वजह से, उनको हम स्क्रीन कर रहे हैं, पहले उनकी रिस्क असेसमेंट करते हैं, सर्टेन पैरामीटर्स हैं इंटरनेशनल, उसके बाद उनके क्लिनिकल ब्रेस्ट एग्जामिनेशन करती हैं, मुस्तनद डॉक्टर होते हैं हमारे पास, फीमेल डॉक्टर, उसके बाद जो भी उनमें से फाइंडिंग सिम्टोमेटिक पेशेंट होते हैं क्लिनिकल ब्रेस्ट एग्जामिनेशन के बाद, उन पेशेंट्स का ब्रेस्ट अल्ट्रासाउंड किया जाता है। आइडियली मेमोग्राफी होनी चाहिए, लेकिन लो रिसोर्स सेटिंग्स में ब्रेस्ट अल्ट्रासाउंड भी रिकमेंडेड है, क्योंकि गवर्नमेंट के पास इतना रिसोर्स नहीं है कि कम्युनिटी बेस्ड मेमोग्राफी अवेलेबल करा सके। हाँ, मगर ये पायलट चलाने के बाद और इसकी एक्सपेंशन के बाद हम गवर्नमेंट से, फाइनेंस डिपार्टमेंट से आहिस्ता आहिस्ता फेजेस में मेमोग्राफी हमारे THQ DHQ लेवल पे अवेलेबल कराएंगे। तो इससे कैंसर की तशखीस का अमल जो आम फीमेल्स हैं उनमें उसमें बहुत बेहतरी आएगी। ये पहला प्रोग्राम है गवर्नमेंट लेवल पे जो गवर्नमेंट ऑफ पंजाब ने, हमारे सेक्रेटरी साहब जो हैं कैप्टन रिटायर्ड मोहम्मद उस्मान, बहुत पार्टिकुलर हैं इस बारे में और ब्रेस्ट कैंसर के ऊपर वो लीड कर रहे हैं, मैडम मिनिस्टर यासमीन राशिद लीड कर रही हैं और डेफिनेटली हमारे प्राइम मिनिस्टर साहब का भी फीमेल्स के बारे में जो उनकी डिजीजेज हैं पर्टिकुलरली ब्रेस्ट कैंसर उनका एक विजन है और ये पूरी एक कोहेरेंस है बिटवीन द पंजाब गवर्नमेंट एंड द फेडरल गवर्नमेंट कि ये इस तरह के प्रोग्राम्स को ना सिर्फ वो इनकरेज कर रहे हैं बल्कि फैसिलिटेट भी कर रहे हैं। ये बेसिकली पायलट चलाया भी इसलिए जा रहा है ताकि हम इस बात का अंदाजा लगा सकें हमारे पास पेशेंट लोड कितना है और कितने रिसोर्स हम एलोकेट करें तो हम इस बीमारी से जो है ना वो छुटकारा हासिल कर सकें और लोगों को प्रॉपरली हम ट्रीटमेंट दे सकें।
तो कुछ ऐसी जो मशीनें हैं, जो डिवाइसेज हैं जिनकी फौरी तौर पर जरूरत है, उनके लिए हुकूमत क्या कुछ कर रही है?
पंजाब गवर्नमेंट का जहाँ तक ताल्लुक है प्राइमरी एंड सेकेंडरी जो हेल्थ केयर डिपार्टमेंट है ये बेसिकली ज्यादा फोकस्ड है प्रिवेंशन के ऊपर ना। प्रिवेंशन में एक तो अवेयरनेस है और दूसरा ये इनिशियल स्क्रीनिंग। तो अगर आप प्रॉपरली प्रिवेंट करेंगे, अवेयरनेस फैलाएंगे और साथ में अर्ली स्क्रीनिंग, अर्ली डिटेक्शन पर फोकस करेंगे तब जाके आप फ्रूटफुल रिजल्ट्स ले सकते हैं।
तो अर्ली डिटेक्शन के लिए, अवेयरनेस फैलाने के लिए हुकूमत क्या कुछ कर रही है?
अवेयरनेस के लिए डेफिनेटली एक गवर्नमेंट जो प्राइमरी एंड सेकेंडरी डिपार्टमेंट है उसने एक सेल बनाया है मीडिया जो एडवर्टीजमेंट पब्लिसिटी जिसमें डॉक्टर्स हैं रेडियो टीवी चैनल्स पे प्रोग्राम्स कर रहे हैं और प्रिंट मीडिया के थ्रू अखबारों में भी दिया जा रहा है और सेमिनार जब भी कोरोना की वजह से रोके हुए हैं उसके बाद में हम प्लान कर रहे हैं इसी अक्टूबर के महीने में डिफरेंट जगहों पे कैंप्स भी कर रहे हैं लोगों को स्क्रीन करने के लिए और अवेयरनेस देने के लिए।
कितनी बजट एलोकेशन की बात की है इन मशीनों के लिए या इन रिसोर्सेज के लिए जो ब्रेस्ट कैंसर के लिए दरकार हैं, कुछ आपके इल्म में?
मैडम एक्चुअली मैंने आपको पहले भी जैसे अर्ज किया है कि ये पायलट जो है 3 मंथ्स का है, ये लंबा पायलट नहीं है। 1 अक्टूबर को स्टार्ट हुआ है और ये दिसंबर में एंड अप हो जाएगा, उसके बाद इसकी एक्सपेंशन करनी है पूरे पंजाब में। तो पायलट के जैसे रिजल्ट्स आएंगे उसके बाद हम बताएंगे ये चीजें, ये प्रॉब्लम्स आ रहे हैं, ये एलोकेशन है। गवर्नमेंट ने पूरा फ्री हैंड किया हुआ है, वो कहते हैं आप हमें रोड मैप बना के दे दें, पायलट के बाद हम आपको हर चीज अवेलेबल करा देंगे।
कुछ अंदाजा कि पाकिस्तान में क्या कुछ हो रहा है और कहाँ कहाँ ये ब्रेस्ट कैंसर की सर्जरीज और जो दूसरी सहूलियात हैं वो दस्तियाब हैं?
मैडम जो मैं पंजाब के बारे में तो आपको बता सकता हूँ, ठीक है, और फेडरल गवर्नमेंट फेडरल लेवल पे भी जो है वो ये प्रोग्राम चल रहा है, पिम्स में चल रहा है इस्लामाबाद में, और जो गवर्नमेंट ऑफ पंजाब है इसमें जो टर्शरी केयर सेंटर्स हैं वहाँ पे रेडियो ऑनकोलॉजी, रेडियोलॉजी, पैथोलॉजी ब्रेस्ट कैंसर के हवाले से और सर्जरी जो ये सारी पैलिएटिव ट्रीटमेंट है ये सारी चीजें अवेलेबल हैं। बस सिर्फ प्रॉब्लम ये आता है कि पेशेंट जो है स्टेज 3 स्टेज 4 पे आता है जो कि ऑलरेडी एडवांस डिजीज के साथ होता है, तो अगर उसका वो बच भी जाए तो उसकी वो पूरी मेमेक्टमी जो होती है वो कर दी जाती है, तो इसके साइकोलॉजिकल इश्यूज भी आते हैं। तो कोशिश ये कर रही है गवर्नमेंट जो है कि इसको प्रिवेंशन इनिशियल स्क्रीनिंग पे ही इसको काबू कर लिया जाए ताकि ज्यादा से ज्यादा जिंदगी बचाई जा सके।
बहुत शुक्रिया डॉक्टर फैसल साहब आपने हमारे प्रोग्राम के लिए। इसके साथ ही वॉइस ऑफ अमेरिका वाशिंगटन से आज की राउंड टेबल को समेटने का वक्त हुआ। आज हमने बात की दुनिया भर में और पाकिस्तान में ब्रेस्ट कैंसर की वजूहात, तशखीस और इलाज की सूरत हाल पर। हमारे साथ शरीक गुफ्तगू थे यूनिवर्सिटी ऑफ लाहौर के कैंसर सेंटर के डायरेक्टर और SOSPK या सर्जिकल ऑनकोलॉजी सोसाइटी पाकिस्तान के फाउंडिंग प्रेसिडेंट और किंग एडवर्ड मेडिकल यूनिवर्सिटी लाहौर के सर्जरी डिपार्टमेंट के साबिक डीन और चेयरमैन प्रोफेसर डॉक्टर अरशद चीमा लाहौर से। हमारे साथ थे जिना पोस्ट ग्रेजुएट मेडिकल सेंटर कराची के रेडियोलॉजी डिपार्टमेंट और साइबर नाइफ एंड ऑनकोलॉजी के सरबराह और डायरेक्टर प्रोफेसर डॉक्टर तारिक महमूद कराची से। हमारे साथ थी डॉक्टर प्रोफेसर तैयबा वसीम लाहौर से जो गायनोकोलॉजिस्ट हैं और इंस्टीट्यूट ऑफ मेडिकल साइंसेज पंजाब लाहौर से वाबस्ता हैं। और हमारे साथ थे जॉर्ज टाउन यूनिवर्सिटी हॉस्पिटल वाशिंगटन DC के टेक्निकल शोबे के सरबराह डॉक्टर प्रोफेसर अब्दुल रशीद। इन सभी मेहमानों का शुक्रिया अदा करते हुए आज की राउंड टेबल समेटते हैं इस उम्मीद के साथ कि हमारा ये प्रोग्राम बहुत से लोगों को बहुत सी आगाही देगा ब्रेस्ट कैंसर के बारे में, इससे बचने के तरीकों के बारे में और इसके इलाज के लिए दस्तियाब सहूलियात के बारे में। यास्मीन जमील को इजाजत दीजिए। खुदा हाफिज।
इस प्रोग्राम में جو نقطہائے نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شرکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی